नमस्कार, मानवाधिकार शिक्षा रेडियो कार्यक्रममा स्वागत छ। म रिमा बिसीको। यो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक लुम्बिनी प्रदेश कार्यालयले तयार पारेको हो। यो कार्यक्रम हरेक शुक्रबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म रेडियो जागरण 93.6 MHz भुटोल, सामुदायिक रेडियो धुरकोट 102.2 MHz गुल्मीबाट हरेक शनिबार बिहान 8:30 बजेदेखि 9 बजेसम्म, रेडियो मुक्ति 95.5 MHz भुटोलबाट हरेक सोमबार बेलुकी 8 बजेदेखि 8:30 बजेसम्म, रूपन्देही एफएम 102 MHz बाट हरेक सोमबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म र रेडियो सिद्धगंगा 107.9 MHz अर्घाखाँचीबाट हरेक शनिबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म प्रसारण हुन्छ। तपाईँ यो कार्यक्रम www.insec.org.np र www.inseconline.org लगन गरी चाहेका बेला सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामीले लुम्बिनी प्रदेशमा शिक्षाको अधिकारको अवस्था कस्तो छ, कोविडले शिक्षामा पारेको प्रभावका सन्दर्भमा रहेर कार्यक्रम तयार पारेका छौं। कार्यक्रममा कोविडका कारण लामो समय स्कूल जान नपाएका बाल बालिकाहरूको अवस्था कस्तो छ, बाल बालिकाहरूको कहिले पढ्न जाने वातावरण सिर्जना होला, स्थानीय सरकार के गर्दैछ, देवदह नगरपालिकाका शिक्षा शाखा प्रमुख टीकाराम शर्मासँग गरिएको कुराकानी,
सबै स्कूललाई हामीले विद्यालयको भौतिक क्षमता, तपाईँका रहेको विद्यार्थी संख्या, शिक्षकको संख्या आदिलाई हेरेर क्लासिफिकेसन गर्नुहोस्, त्यसै आधारमा कक्षा चलाउनुहोस् भनेका छौं।
लुम्बिनी प्रदेशमा कोविडमा बाल बालिकाहरूको अवस्था कस्तो छ, बाल बालिकाको शिक्षाका लागि 3 तहका सरकारले कसरी काम गरिरहेका छन्, सेतो गुराँस बाल विकास संस्थाका निर्देशक सुमित्रा शर्मासँग गरिएको कुराकानी,
सरकारले तोकेका उमेर पुगेका बाल बालिकाहरूलाई 1 नम्बरमा कोखको प्रायोरिटी दिनु पर्यो। पहिला त जीवन बाँच्नु पर्यो नि, जीवन सुरक्षा हुनु पर्यो। अर्को न्यूनतम पनि मापदण्ड, जुन कोविड विरुद्धका सुरक्षाका मापदण्ड छन्, त्यो विद्यालयले अपनाउनु पर्छ।
कार्यक्रममा लुम्बिनी प्रदेशको समग्र शिक्षाको अवस्था र कोविडका कारण शिक्षामा पारेका प्रभावका विषयमा शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्रालयका उपसचिव मनोज गोइरेसँग गरिएको कुराकानीलाई समेत,
केही विद्यालयहरू भौतिक रूपमा सञ्चालनमा आएका छन् भने धेरै विद्यालयहरू अब आउने क्रममा छन्,
आजको कार्यक्रममा समेटेका छौं। मानव अधिकार सम्बन्धी समाचार र विविध जानकारीका लागि www.inseconline.org लगन गर्नुहोला। कार्यक्रम अवधिभर हामीलाई सुनेर साथ दिनुहोला। सुनिसकेपछि रचनात्मक सुझाव, सल्लाह र अनि प्रतिक्रिया पठाएर हामीलाई सहयोग गर्नुहुन अनुरोध छ। कार्यक्रममा अब सुनौं, लुम्बिनी प्रदेशमा शिक्षाको अधिकारको अवस्था कस्तो छ, कोविडले शिक्षामा पारेको प्रभावका सन्दर्भमा रहेर तयार पारिएको रेडियो सामग्री। 18 वर्ष भन्दा मुनिको उमेर समूह भएका मानवलाई बाल बालिका भनी परिभाषित गरिन्छ। कोविडको कारण गत 2 वर्षदेखि बाल बालिकाहरूले नियमित रूपमा पठन पाठन गर्न पाएका छैनन्। बाल बालिकाहरूले विद्यालय जान नपाएपछि उनीहरूमा एक खालको मनोसामाजिक समस्या बढ्न थालेको छ। बाल बालिकाको शिक्षाका लागि संघीय सरकार भन्छ स्थानीय सरकारको क्षेत्राधिकार हो, स्थानीय सरकारले गर्नुपर्ने हो। प्रदेश सरकार भन्छ हाम्रो अधिकार क्षेत्रभित्र पर्दैन, स्थानीय सरकारले गर्छ। स्थानीय सरकार भन्छ हामी सिक्दैछौ, हामी कहाँ यस्ता बाल बालिका नै छैनन्, कति गर्ने सकिन्न, कुरा राम्रो लाग्यो, सोच्दैछौ, अब गर्छौ। यस्ता प्रश्नहरू 3 तहका सरकार बीच भइरहने प्रश्नहरू हुन्। शिक्षामा सुधार ल्याउनका लागि निम्न कुराहरूलाई ध्यान दिन सके शिक्षाको अधिकार सुनिश्चित हुन सक्छ र बाल बालिकाको पढ्न पाउने अधिकार सुनिश्चित हुन्छ। स्थानीय तहहरूले शिक्षा बजेटमा वृद्धि गर्नुपर्ने देखिन्छ। दलको चुनावी घोषणा पत्र, संविधान पालिकाकै शिक्षा ऐनमा भएका व्यवस्था र अवस्थाको विषयमा नेतृत्वबाट अध्ययन र छलफल गर्नुपर्ने स्थानीय तहहरूले आवधिक शिक्षा योजना निर्माण गर्न जरुरी छ। त्यस्तै योजना बिना बजेट कति छुटाउने भन्ने विषय यकिन गर्न गाह्रो हुन्छ। विनियोजित बजेट कम हुँदाहुँदै पनि कार्यान्वयन पक्ष फितलो देखिएको हुँदा कार्यान्वयनमा जोड दिनुपर्ने शिक्षा नीति योजनामा उल्लेख भएका प्रतिबद्धतालाई बजेट र कार्यक्रममा ल्याउनु पर्ने, स्थानीय तहले गरेको शिक्षा बजेट सम्बन्धी भएका राम्रा अभ्यासहरूलाई सिकाइका रूपमा अनुभव आदान प्रदान गर्नुपर्ने, नियमित विद्यालय नआउने बीचमै विद्यालय छाड्ने, कक्षा दोहोर्याउने, विद्यालय तह पूरा गर्न नसक्ने बाल बालिका र उनका परिवार लक्षित कार्यक्रम योजना गर्नुपर्ने, नियमित विद्यालय नआउने बीचमै विद्यालय छोड्ने, विद्यालय छाड्ने, कक्षा दोहोर्याउने, विद्यालय तह पूरा गर्न नसक्ने बाल बालिका र उनका परिवार लक्षित कार्यक्रम योजनाहरू बनाउनु पर्ने, तीन तहका सरकार बीच समन्वय सहकार्य साझेदारी बढाइनु पर्ने, शैक्षिक सुधार र दिगो विकास लक्ष्य प्राप्तिका लागि विद्यालय मात्रै नभई सामाजिक परिचालनको पाटोमा सामुदायिक सिकाइ केन्द्र र गैर सरकारी संस्थाको परिचालन गर्ने, अनौपचारिक शिक्षा र जीवन पर्यन्त शिक्षाका कार्यक्रममा पालिकाहरू जोडिनु पर्ने, दिगो विकास लक्ष्य चारको कार्यान्वयनमा आवश्यक मूल्याङ्कन र अनुगमन गर्नुपर्ने, नीति र कानूनमा व्यवस्था गरिए अनुसार कार्यक्रम र बजेट तथा जनशक्तिको व्यवस्था गर्न ढिलाइ गर्न नहुने देखिन्छ। अब सुनौ कोविडका कारण लामो समय स्कूल जान नपाएका बालबालिकाहरूको अवस्था कस्तो छ, बालबालिकाहरूले कहिले पढ्न पाउने वातावरण सिर्जना हुन्छ होला, स्थानीय सरकार के गर्दैछ, देवदह नगरपालिकाका शिक्षा शाखा प्रमुख टीकाराम शर्मा।
सबै स्कुललाई हामीले आफ्नो विद्यालयको भौतिक क्षमता, तपाईँका रहेको विद्यार्थी संख्या, शिक्षकको संख्या आदिलाई हेरेर क्लासिफिकेसन गर्नुहोस्, त्यसै आधारमा कक्षा चलाउनुहोस् भनेका छौँ। अर्को उहाँलाई अनिवार्य रूपमा स्वास्थ्यले जारी गरेका जुन स्वास्थ्य सम्बन्धी मापदण्डहरू छन् ती पालना गर्नुहोस् भनेर उहाँलाई अनुरोध गरेका छौँ। र अहिले हाम्रा विद्यालय खुला छ।
हजुर, कोभिडको कारणले गर्दाखेरि लगभग 2 वर्ष जति शिक्षामा डिस्टर्ब भयो, शिक्षामा विभिन्न खालका समस्याहरू आए, विद्यार्थीहरू शिक्षाबाट वञ्चित भए र शिक्षाबाट वञ्चित भएका बालबालिकाहरूको निम्ति सरकारले जुन 5 किसिमका वैकल्पिक शिक्षण सिकाइ अवलम्बन गर्यो अघिल्लो पटक र दोस्रो पटकमा पनि केही विद्यालयहरूले गरे भने यसको प्रभावकारिता देवदहमा कस्तो रह्यो, यहाँहरूले कसरी हेर्नु यो शिक्षण सिकाइ?
यी हामीले अप्नाएका वैकल्पिक व्यवस्थाहरू प्रभावकारी छैनन् भन्दा पनि म त के भन्छु भन्दा यी त नामै विकल्प, कुनै पनि हालतमा हिँड्ने फेस टु फेस रूपमा दिने शिक्षण सिकाइ भाइ त्यसको बराबरमा शिक्षा दिन सक्दैनौँ, यो हामीले मनन गर्न जरुरी छ। खालि के हो भन्दाखेरि कोभिडको कारणले बच्चाको सिकाइ त बिग्रियो नै, त्यसलाई असर पर्यो, त्यसलाई कम गर्ने कुरा मात्रै हो। त्यसले गर्दा अर्को के छ भन्दाखेरि हाम्रामा एउटै वैकल्पिकमा पनि कोही तपाईँको टेलिभिजन टिप्दैन, कोही रेडियो टिप्दैन, कोही चाहिँ शिक्षकले आफूले टेक्स्ट बुक बनाएर अथवा कार्ययोजना बनाएर लिएर गएर सिकाउने, कोही साना समूह बनाएर टोलटोलमा सिकाउने गरेर एउटै रूपमा होइन विविध रूपमा विद्यालयहरूले यो बिचमा हामीले त्यसको क्षतिपूर्ति बच्चालाई सकेसम्म कोभिडले धेरै असर नपरोस् भनेर उनीहरूको सिकाइमा केही भए पनि क्षति कम गर्ने प्रयास गऱ्यौँ, तर कुनै पनि एउटा विधि चाहिँ हाम्रो लागि ठुलो हुन सकेन, यो यथार्थ हो। र यसको क्षतिपूर्तिको विषयले लङ टर्ममा अहिलेभन्दा पनि दीर्घकालमा बच्चालाई पक्कै पनि यसले हाम्रो टोटल सिस्टमलाई यसले असर गर्छ। अब 2 वर्ष हुन लागिसक्यो, 2 वर्षमा कोर्स पुरा हुन सकेका छैन, फेस टु फेसमा पनि नसिकेर तपाईँ हामीले बुझेकै हाम्रो एभरेज सिकाइ उपलब्धि 50-52 वरिपरि घुमिरहेको छ। यसको अर्थ धनै धनी बच्चाले सिक्नुपर्ने कुराको 100 मा 40-45-48 करिब करिब 50% नै कुरा सिक्न हिजो पनि पाएको थिएन प्रत्यक्ष सिकाइ हुँदाखेरि, भनेपछि अहिले वैकल्पिक माध्यमबाट त्यो त त्यसै ग्याप छ। मलाई लाग्छ अहिले सिकाइ उपलब्धि पनि हाम्रो घट्छ, त्यो घट्दाखेरि त्यो ग्यापको पुरा गर्नका लागि अब हामीले धेरै मेहनत गर्नुपर्छ। खास गरेर अहिले हाम्रो अनुरोध के छ भन्दा अभिभावकलाई, तपाईँ घरमा सिकाउन सक्ने मान्छे यदि कोही हुनुहुन्छ भने तपाईँले बच्चालाई नेग्लिजेन्सी गर्दै नगर्नुहोस्, बच्चाको सिकाइमा चासो दिनुहोस्, हामी के गर्न तयार सहयोग गर्न सकिन्छ भनेका छौँ। र घरमै अभिभावकले सिकाउन मिल्ने सामग्री तयार गरेर जसलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रले नमुनाको रूपमा तयार गरेर राखिदिएको थियो, त्यो समेत छपाएर हामीले बच्चालाई उपलब्ध गराएका छौँ। सबै लाएर कमसेकम केही हदसम्म कम गर्न सकिन्छ कि भन्ने अपेक्षा मात्रै हो, तर यसको फेस टु फेसको ठ्याक्कै पूर्ति हुन्छ भने यो चाहिँ हामीले कल्पना गर्न गलत हुन्छ जस्तो मलाई लाग्छ।
हजुर, यहाँले भने जस्तै धेरै बालबालिकाहरूले शिक्षाबाट वञ्चित भएका कुराहरू, सिकाइ उपलब्धि हासिल गर्न नसक्ने कुराहरू गरिरहँदाखेरि कोभिडका कारणले बालबालिकाहरू जुन विद्यालय छोड्ने दर पनि बढ्यो भन्ने कुराहरू पनि सुनिन्छन्। यहाँको क्षेत्रमा देवदह क्षेत्रमा यो अवस्था कस्तो छ, छोटकरीमा बताइदिनुहोस् न।
खासमा हाम्रो अहिले के हेर्नुपर्छ भने देवदहकै बच्चाले छोडेको होइन, बाहिरबाट आएर पहिले देवदहमा बस्नुहुन्थ्यो, तर कोभिडको कारणले आउने मान्छेहरूको रोजगारी गुम्यो अथवा
केही
सरकारहरू आफ्नो पुरानै ठाउँमा फर्किनुभयो, त्यसले गर्दा हिजो हामी कहाँ पढ्ने बच्चा बाबुआमासँगै उहाँहरू फर्केर जानुभयो, तर जुन बच्चा देवदहमै छ त्यसलाई चाहिँ हामीले स्कुल ल्याउन हर सम्भव प्रयास गरिरहेका छौँ। खालि के हो भने उनीहरूको आउने दिन हिजो विद्यालय उपस्थित हुने दिन बढी थियो भने अहिले घटेको छ। गत वर्ष हाम्रो 80 दिन पनि विद्यालय चलेको छ, त्यसो मैले एउटा 80 दिनको लागि सुरुमा खाजाको पैसा पठाएको थियौँ, त्यो सबै पैसा खर्च भएन। त्यसले के देखाउँछ भन्दा एक शैक्षिक क्षेत्रमा 80 दिन पनि विद्यालय चलाउने अवस्था हिजो रहेन, यो वर्ष अझै कम हुन सक्ला होइन, यसले के घाटा छ अरू हिसाबले विद्यार्थी घटेको चाहिँ छैन। केही चाहिँ तपाईँको हामीले बुझेकै कुरा हो, पारिवारिक पृष्ठभूमिको आधारमा केही हामीसँग मुसरका बालबालिकाहरू हुनुहुन्छ जहाँ होइन, केही अरू कमजोर आय अवस्था भएका छन्, उहाँहरूका लागि कसरी निरन्तरता दिने भनेर हामी थप प्रयास चाहिँ गरिरहेको अवस्था हो अहिले।
हजुर, अब बाल बालिकाको शिक्षा पाउनु नैसर्गिक अधिकार हो भनिन्छ होइन, संविधानको मौलिक हकमै बाल बालिकाको अधिकारलाई व्यवस्था गरेको छ। र अब स्थानीय सरकारको क्षेत्राधिकारभित्र माध्यमिक तहको शिक्षा स्थानीय तहको क्षेत्राधिकारभित्र पर्छ भनिन्छ, स्थानीय सरकारको क्षेत्राधिकारभित्र परिरहँदाखेरि प्रदेश सरकार र केन्द्रीय संघीय सरकारले कतिको समन्वय गर्नुभएको छ, सहजीकरण गर्ने, सहकार्य गर्ने, सम्बन्ध विस्तारका कुराहरू गर्ने, उहाँहरूलाई सजिलो पारिदिने त फेरि पनि प्रदेश सरकार र संघीय सरकारको काम हो, यो विषयमा उहाँहरूले कतिको समन्वय गर्नुभएको छ?
अहिले पनि चाहे तपाईँ कस्तो हो भन्दाखेरि संघीयता संविधान बनाउँदा नि सबै संघीयता कार्यान्वयनमा दलहरू प्रतिबद्ध देखिए, त्यस विषय कुनै पनि सरकार अहिले पनि तपाईँको शिक्षा ऐन 2028 त्यो जुन खारेज हुन पर्थ्यो बनेको छैन, संघीय शिक्षा ऐन नआइकन प्रदेश शिक्षा ऐन बन्दैन, प्रदेश शिक्षा ऐन नआइकन स्थानीय तहले बनाएको ऐन नियमहरू प्रभावकारी हुन सक्दैनन्। अधिकार तपाईँको अहिले के छ भने स्थानीय तहले प्रयोग गर्ने अधिकार संघीय इकाइले गर्छ, र हिजो चाहिँ खारेज गर्नुपर्ने जिल्लाक्षेत्र कार्यालय अहिले कुनै न कुनै रूपमा इकाइ यथावत छ, त्यसमाथि होइन प्रदेश फेरि सामाजिक डिभिजन कार्यालय भनेर जिल्लामा फेरि कार्यालय स्थापना गर्दैछ। अब कसले काम गर्ने, एउटा काम गर्न तिनवटा कार्यालय खडा भयो, यसले के देखिन्छ भन्दा संघीयता कार्यान्वयनमा दलहरूको जुन प्रतिबद्धता सरकारको कमिटमेन्ट हुनुपर्ने पटक्कै भएको छैन। यदि यसलाई साँच्चै गर्ने भने संविधानमा अनुसूचितमा भएको व्यवस्थाको आधारले संघीय शिक्षा ऐन आउनु पर्यो, त्यसको आधारमा प्रदेश शिक्षा ऐन आउनु पर्यो, अनि स्थानीय तहले पनि आफूले जुन अनुसूची आठमा जुन अधिकार छ त्यो कार्यान्वयन गर्ने गरी सबै जनप्रतिनिधिहरूको सोचाइमा पनि परिवर्तन आउनु जरुरी छ। उहाँहरूलाई पनि के छ भने स्कुल भनेको पसल जस्तो, त्यहाँ पढ्न आउनेलाई सामान किन्न आए जस्तो बच्चा आउनुपर्छ भने यो हिसाबले राइट बेस्ड एजुकेसन चल्दैन। अहिलेको शिक्षा भनेको अधिकारमा आधारित हो, कमसेकम राज्यले हिजो दलहरूले आफूले गरेको घोषणाका आधारमा कति कम्तीमा 20% सबै तहका सरकारले शिक्षामा लगानी गर्ने हो भने हामीले 5 वर्षमा शिक्षालाई कायापलट गर्न सक्छौँ। तर समस्या के छ भने जब बजेट बाँड्ने बेला हुन्छ सबभन्दा दुब्लो स्थिति शिक्षालाई बजेट दिन कोही चाहँदैन, शिक्षा भन्नेमा पनि लगानी गर्नुपर्छ भन्ने खालको मानसिकता छ, यो तहमा सुधार हुन जरुरी छ।
अब यहाँले भन्नुभयो नि जस्तो शिक्षामा सबैभन्दा पातलो दुब्लो बजेट छ विनियोजनको पाटोमा, र शिक्षामा लगानी नगर्दासम्म अरू विकास सम्भव छैन पनि भनिन्छ, र जुन विकासको कुरा सँगसँगै सहभागिताका कुरा होलान्, योजनाका कुराहरू होलान्, कार्यान्वयनको कुराहरू होलान्, अझ भन्ने हो भने स्थानीय सरकार भनेको झ्यालबाट हेर्दा देखिने र बाटोमा हिँड्दा भेटिने सरकारको रूपमा चिनिन्छ। अब यसो भनिरहँदा फेरि पनि स्थानीय सरकार पनि शिक्षामा त्यति गम्भीर देखिएन भन्ने यहाँको आशय हो कि के भन्न खोज्नुभएको?
यस्तो खालि म कार्यरत रहेको ठाउँलाई मात्रै हेरेर हुँदैन होइन, हाम्रो पनि नगर प्रमुख र नगर उपप्रमुखको मात्रै भावना बुझेर हुँदैन होइन, समारोहमा त्यहाँ चाहिँ 64 जना जनप्रतिनिधि हुन्छ, एटिच्युड के छ भन्ने कुरा महत्त्वपूर्ण हो, र अरू स्थानीय तहले पनि हामीले नीति कार्यक्रम उहाँले लगानी गरे बजेट हेर्छौँ, यो मैले भन्ने भन्दा पनि तथ्यले बोल्ने कुरा हो होइन, उहाँहरूको त्यो प्रायोरिटीमा पर्छ कि पर्दैन। जस्तो ओडाले तपाईँको अहिले के छ भने ओडाले बजेट बाँडेर लान्छ, भाग गरेर पैसा लान्छ विकास बजेटको, लगेपछि उहाँले कति प्रतिशत शिक्षामा खर्च गर्नुभयो त्यो त तपाईँले पढे पनि भेटाउनुहुन्छ, अर्कोले पढे पनि भेटाउनुहुन्छ, तथ्यलाई बोल्नु पर्यो नि होइन, उहाँहरूको शिक्षामा लगानी त गर्नै नपऱ्यो, स्कुललाई पैसा त दिनै नपऱ्यो हुँदो भन्ने छ होइन। अब त के हुनु पर्यो भने नीतिमा स्पष्ट चाहे जुनसुकै सरकार होस् यदि प्रतिशत शिक्षामा लगानी गर्नै पर्छ, बालबालिकालाई लगानी गर्नुपर्छ भनेर सुधार गर्न सकिएन भने हामीले संविधानमा जे प्रतिबद्धता गरेका छौँ त्यो प्रतिबद्धता उपलब्ध हुन सक्छ, संविधानमा त लेखियो त मौलिक हकमा, त्यसको लागि त लगानी त बढाउनु पर्यो। हिजो नलेख्दाखेरि जे लगानी थियो हिजो एकचोटि 17% थियो, त्यो घटेर अहिले 10% छ, अनि उपलब्धि ठुल्ठुला कुरा गर्ने, ठुल्ठुला सरकार कुरा गर्ने, राजनीतिक दललाई घोषणा पत्रमा सरकार कुरा गर्ने, तर सरकारमा गएपछि आफूले गरेको घोषणा पत्र नपल्टाउने गरेर यो उपलब्धि हुन सक्दैन। यसका लागि लगानी बढाउनै पर्छ, चाहे सबै तहका सरकार जनप्रतिनिधि कर्मचारी सबका व्यवहार परिवर्तन आचरण सुधार गरेर हामीले काम गर्यो भने पक्कै पनि त्यो अधिकार प्राप्त गर्न सकिन्छ, होइन भने यी सबै देखाउने मात्रै हुन्छन्, उपलब्धिका लागि हामीले धेरै लामो समय पुर्न पर्ने।
उहाँ हुनुहुन्थ्यो देवदह नगरपालिकाका शिक्षा शाखा प्रमुख टीकाराम शर्मा, शिक्षाको अवस्था र तीन तहका सरकार बीचको समन्वयका विषयमा जानकारी गराउँदै हुनुहुन्थ्यो।
चारजनाको सिटमा 7 जना, त्यसमाथि वृद्ध र केटाकेटी पनि, आफ्नो चिन्ता नभए पनि कम्तीमा उहाँहरूको त स्वास्थ्यको ख्याल राख्नुहोस्।
के गर्ने सर, चाडबाडको बेला छ,
चाडबाड भनेर कोरोना भाइरसले त छुट दिँदैन होला त
त्यो त हो सरी सर।
बिरामी बाल बालिका तथा ज्येष्ठ नागरिकलाई सार्वजनिक यातायात र भिडभाडबाट टाढै राखौ। चाड पर्व मनाउँदा सबैको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिऊ।
स्वस्थ जीवन र सुरक्षित समाज नै सबभन्दा ठुलो पर्व हो। अनौपचारिक क्षेत्र सेवा केन्द्र इनसे।
अब सुनौ लुम्बिनी प्रदेशमा कोभिडमा बाल बालिकाहरूको अवस्था कस्तो छ, बाल बालिकाको शिक्षाका लागि तीन तहका सरकारले कसरी काम गरिरहेका छन्। सेतो गुराँस बाल विकास संस्थाका निर्देशक सुमित्रा शर्मा।
मध्यम परिवार पनि उच्च स्तरका परिवार पनि यस्तो हुँदाखेरि उनीहरूलाई घरमा अन्तर्क्रिया गर्ने मान्छे भएन, क्लास चाहिँ अनलाइनबाट लिन पाए त पनि अब नेटवर्कको प्रब्लम भएका यस्ता समस्या त छँदैछन्, तर उनीहरूलाई बढी भन्दा बढी सिकाइ जुन साथीहरूसँगबाट प्रत्यक्ष हुन्थ्यो त्यस्तो खालको भएन, एक्लोपना हुने स्थिति आयो भने अति विपन्न मध्यम स्तरको पनि त्यस्तै हो। अति विपन्न परिवारको कुरा गर्नुहुन्छ भने उनीहरू त पुरै शिक्षाबाट वञ्चितै भए, विद्यालय जानु पनि छैन, कुनै पनि प्रविधिको प्रयोग पनि छैन, रेडियो टिभी अथवा इन्टरनेट लगायतका कुनै पनि पहुँच नभएका बालबालिकाहरू र घरमा पनि ज्याला मजदुरीमा व्यस्त हुनपर्ने अभिभावकहरू, त्यसले गर्दा उनीहरू बढी बच्चा चाहिँ एकदमै जोखिममा परे। घरमा शिक्षाको त उनीहरूले त के छ भन्ने नै भएन, वर्ष ग्यापै भयो त्यो बालबालिकाहरूको होइन।
अहिलेको जुन कोभिडको कारणले बाल बालिकाहरूमा धेरै असर पार्यो, त्यसमा पनि शिक्षामा चाहिँ धेरै बाल बालिकाहरूले सिकाइ उपलब्धि हासिल गर्न सकेनन् भन्ने कुरा हो यहाँको।
सकेनन् धेरै बाल बालिकाहरूको सिकाइ उपलब्धि अनलाइनबाट क्लास हुँदा पनि सिकाइको उपलब्धि बोध गर्ने प्रस्तुत गर्ने वातावरण भएन, केही बाल बालिकाहरूले विद्यालयको पहुँचै भएन, शिक्षाको पहुँचै भएन, ठुलो जोखिम भन्नुपर्छ। शिक्षाको अवसरबाट वञ्चितै भएको छ लुम्बिनी प्रदेशको कुरा गर्नुहुन्छ भने त्यो हामीले अनुभव गरेको देखेको, सर्वे गर्दाखेरि पनि बाल बालिका बाहिर रहेको र हाम्रो संस्थाले उटेल नगरपालिकामा त्यहाँलाई बाहिरका बाल बालिकाहरू जुन कुनै पनि प्रविधिको पहुँच छैन त्यहाँ हेर्दाखेरि 1000 बाल बालिका हुनुहुन्थ्यो, उहाँलाई हामीले बाहिर क्लास चलाउँदा खुसी भएर आउनुभयो, पछि भर्ना गरियो, जोखिम पनि भएन भन्न खोजेको। त्यहीँका भोलिन्टियरले त्यही कम्युनिटीमा पढाउँदाखेरि उनीहरूले सामाजिक वातावरण पनि हुने, दूरी कायम गरेर क्रियाकलाप गराइएको थियो, उनीहरू कोर्समा पनि अगाडि बढ्ने, खुसी पनि हुने त्यस्तो वातावरण चाहिँ देखियो। बालिकाहरू चाहिँ वञ्चितै भए अहिलेको कोभिडका कारणले शिक्षाबाट।
सुमित्राजी, यहाँले भन्नुभयो बाल बालिकाहरू शिक्षाबाट वञ्चित भइरहँदाखेरि अधिकांश बाल बालिकाहरू लुम्बिनी प्रदेशमा स्कुल बाहिरका बाल बालिकाको संख्या पनि धेरै छ भन्ने आशय पनि यहाँले व्यक्त गर्नुभयो। लुम्बिनी प्रदेशमा कति जति बाल बालिकाहरू स्कुल बाहिर छन् होला, के जानकारी छ यो विषयमा?
भन्न सकिन्न होइन,
हजुर,
कोभिडको कारणले त सबै बाहिर भए, तर कुनै पनि शिक्षाको पहुँच नपुगेका बाल बालिकाको कुरा गर्नुहुन्छ भने चाहिँ प्रदेशमा ठुलो संख्या छ, यकिन नभएको डाटा भन्न पाइएन। मैले सामान्य 10 जति विद्यालय क्याचमेन्ट एरियामा गर्दा पनि पहुँच नभएका 1000 बाल बालिका बुटोलमा भेटिन्थ्यो भने सरदर हेरौँ न अरू ठाउँमा कति होलान् भनेर पनि हिसाब गर्न सकिन्छ। अर्को विद्यालय छोडेका विद्यालय नगएका छुट्टै छन्, फेरि सहरी गरिबको अवस्था त्यस्तै छ, ज्याला मजदुरीमा बाबुआमा जाने हो, पढाइको त्यति प्रायोरिटी नभएको, घरमा एकछिन पनि समय नभएको, पढ्नु पर्छ भन्ने नभएको, उनीहरू न्यूनतम कपी कलम झोला किताबको अभावले नगएको र पढ्नमा पनि उनीहरू अब केही कमजोर भएका कारणले डरले पनि नगएका बालबालिकाहरू, कोही चाहिँ हामी कुटाई खाइयो अनि छोडे अनि बाल बालिकासम्म भेटियो भनेपछि हाम्रो सर्वेमा देखिएका कुराहरू हुन्। त्यसले गर्दा अब कोभिडको महामारीले त झनै मनोसामाजिक समस्या पनि पारेको छ बाल बालिकाहरूलाई, अनि सबभन्दा बढी गेमहरूमा प्यारेन्ट्सहरू अभिभावकहरू व्यस्त हुने, अनि यो कति खेल्न पर्ने हो, खेल्न हुने हो कि होइन, क्लास दिँदा अनलाइनै पढ्नेलाई पनि यो गेम किन कति समय खेल्नु पर्छ, नखेल्दा के हुन्छ, अनि कति समय आँखालाई असर गर्छ यो मोबाइलहरूमा शरीरलाई कति असर गर्छ, कति समय मात्रै खेल्न हुन्छ अथवा हुँदैन, यस्ता खालका ओरिएन्टेसन भएन, न्यूनतम यो जोखिमबाट कसरी बस्नेसम्म पनि भएन भनेको उनलाई सिकाउनेतिर गइएन क्या। पहिला जस्तो पा त्यही विषयवस्तु त्यही सेड्युल त्यसैलाई अनलाइनबाट जुन ग्रुपमा छलफल गरेर प्रत्यक्ष आम्ने सामने हुन्थ्यो त्यसैलाई क्रियाकलाप गर्दा पनि बाल बालिकाहरूले जसरी सिक्न पर्ने हो त्यो सिकाइ उपलब्ध एकदमै कम छ।
अहिले चाहिँ बिस्तारै कोभिडको जुन संक्रमणको दर घट्दै गइरहेको र विद्यालयहरू पनि कतिपय अवस्थामा खुल्न पर्छ, भौतिक रूपमा स्कूल जाने वातावरण सिर्जना गर्नपर्छ भन्ने कुराहरू पनि छन्। हामी कुराकानीको अन्तिममा पनि छौं र अन्तिममा बाल बालिकालाई बाल मैत्री वातावरणमा पढ्न पाउने अधिकार सुनिश्चित गर्नका लागि यो कोभिडको बेलामा चाहिँ के गर्न जरुरी देख्नुहुन्छ?
विद्यालयले न्यूनतम पनि सबै शिक्षकहरू खोप लगाइएको हुनु पर्यो. सरकारले तोकेका उमेर पुगेका बाल बालिकाहरूलाई एक नम्बरमा खोपको प्रायोरिटी दिनु पर्यो. पहिला त जीवन बाँच्नु पर्यो, जीवन सुरक्षा हुनु पर्यो. अर्को न्यूनतम पनि मापदण्ड, जुन कोभिड विरुद्धका सुरक्षाका मापदण्ड छन् त्यो विद्यालयले अपनाउनु पर्छ. मैले पहिला पनि भनेको थिएँ, यो न्यूनतम एउटा झाडा पखाला लाग तिन घन्टामा मर्छ नि त, उसको डिहाइड्रेसन भयो, पानी पाएन भने त्यतिखेर टोइलेटमा कोही साबुन हुन्थेन, हात धोएर खाजा खाऊ भन्थेनन्. अहिले यो सम्पूर्ण मापदण्ड मिलाउँछन् कि मिल्दैन, मिलाउँदैन भन्ने कुरा चाहिँ सम्बन्धित निकायले राम्रोसँग मोनिटरिङ गर्नुपर्छ. सबै बाल बालिकाहरूलाई न्यूनतम हात धोएर मात्रै खाजा खाऊ पनि भन्ने अवस्था छैन. त्यो कति गर्छन्, खाजा पठाउँदाखेरि पनि त्यहाँबाट पनि कोभिड सर्ने सम्भावना हुन्छ. विद्यालयले चाहिँ तोकिएका न्यूनतम मापदण्ड, हुन त न्युजमा आएको छ, हेल्थमा हामी डिस्टेन्स कायम गर्छौँ, साबुन सेनिटाइजर राख्छौँ, अल्टर गरेर चाहिँ हामीले क्लास चलाउँछौँ, हामी सुरक्षाका मापदण्ड अपनाउँछौँ भन्ने कुरा चाहिँ आइरहेको छ निजी विद्यालयहरूबाट. तर पनि विद्यालयले सच्चै अप्नाउँछ कि नै, निजीमा त अभिभावकसित असुल गरेर रकम लिएर गर्लान्, सार्वजनिक सामुदायिक विद्यालयले कसरी गर्छन् त्यसलाई पनि ध्यान दिनु पर्यो. सरकारले सहुलियतहरू दिनु पर्यो, अन्त शिक्षाको लागि अलिकति सब्सिडीहरू उपलब्ध गराउनु पर्यो भन्ने लाग्छ.
उहाँ हुनुहुन्थ्यो सुमित्रा शर्मा, सेतो गुराँस बाल विकास संस्थाका निर्देशक हुनुहुन्थ्यो. तपाईँ अहिले अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक लुम्बिनी प्रदेश कार्यालयले तयार पारेको मानव अधिकार शिक्षा रेडियो कार्यक्रम सुन्दै हुनुहुन्छ. अब सुनौ लुम्बिनी प्रदेशको समग्र शिक्षाको अवस्था र कोभिडका कारण शिक्षामा पारेको प्रभाव र प्रदेश सरकारको प्रयासका विषयमा शिक्षा विज्ञान तथा युवा खेलकुद मन्त्रालयका उपसचिव मनोज गोइरे.
लुम्बिनी प्रदेशको समग्र शैक्षिक अवस्था विगत दुई वर्षदेखि राज्य नै कोभिड महामारीबाट थला परेको अवस्थामा लुम्बिनीमा पनि त्यो अवस्थाबाट हामी अछुतो छैनौँ. हाम्रोमा पनि कोभिड महामारीले शिक्षाको अवस्थामा थला नै पारेको छ. तथापि हाल कोभिड महामारी अलि साम्य भएको अवस्थामा केही विद्यालयहरू भौतिक रूपमा सञ्चालनमा आएका छन् भने धेरै विद्यालयहरू अब आउने क्रममा छन्. यस सन्दर्भमा राज्यले पनि केन्द्रीय सङ्घीय सरकारले पनि स्वास्थ्यका मापदण्ड अपनाई पठन पाठन सञ्चालन गर्न निर्देशन दिए मुताबिक प्रदेश सरकारले पनि ती पालिकाहरूसँग समन्वय गरी भौतिक रूपमा पठन पाठन गराउन सक्ने अवस्था छ भने त्यो गर्ने, छैन भने अझै पनि वैकल्पिक माध्यम नै प्रयोग गर्नुपर्ने अवस्था छ भने सबै विद्यार्थीको पहुँच हुने गरी, त्यो वैकल्पिक माध्यम भनेको सबै विद्यार्थीको पहुँच हुन पर्यो, पहुँच हुने गरी ती शैक्षिक क्रियाकलापहरू सञ्चालन गर्न हामीले प्रयास गरेका छौँ. र हाम्रो लुम्बिनी प्रदेशमा सरस्वती अबका केही दिनमा भौतिक रूपमै सबै विद्यालयहरू सञ्चालन गर्ने मा सबै पालिकाहरू लाग्नु भएको छ र हामीले त्यस्तो सहजीकरण गर्ने प्रयास हामीले गरेका छौँ.
हजुर, यो जुन कोभिडको कारणले गर्दाखेरि बाल बालिकाहरूमा विभिन्न खालका समस्याहरू पनि छन्, मनोसामाजिक समस्याका कारणले गर्दा आत्महत्या प्रयासका कुराहरू, आत्महत्या गर्ने क्रम बढेका कुराहरू र विद्यालय छोड्ने क्रम पनि बढेको छ भन्ने सुनिन्छ. यहाँहरूको रेकर्डमा यस्ता कुराहरू आएका छन् कि छैन?
हामीसँग रेकर्डेड रूपमा नै त्यो तथ्याङ्क हामीसँग आएको छैन. हामीले सबै पालिकाहरूसँग समन्वय त गरेका छौँ, हामीसँग किनभने पालिकाका सबै पालिकामा शिक्षाका साथीहरू हुनुहुन्छ, उहाँहरूसँग हामी प्रत्यक्ष सम्पर्कमा छौँ. तथापि हामीसँग चाहिँ आधिकारिक रूपमा त्यस्ता केसहरू दर्ता भएको छैन. र तर पनि मनोसामाजिक अवस्थामा बालबालिकाहरूलाई मा कोभिड महामारीको भय अझै पनि पूर्ण रूपमा निर्मूल भएको छैन. त्यसलाई विभिन्न माध्यममा मनोसामाजिक परामर्श मार्फत विभिन्न एनजिओसँगको हाम्रो सहकार्यमा मनोसामाजिक परामर्श दिने क्रममा मन्त्रालयले आइरहेको छ.
हजुर, स्थानीय सरकारको क्षेत्राधिकारभित्र जुन प्राथमिक तहसम्मको शिक्षा स्थानीय सरकारको क्षेत्राधिकारभित्र पर्छ भनेर संविधानमै स्थानीय सरकार सञ्चालन एन 2074 व्यवस्था गरेको छ. यो गरिरहँदाखेरि स्थानीय सरकारले हामी सिक्दैछौँ भन्ने, प्रदेश सरकार र सङ्घीय सरकारले स्थानीय सरकारको क्षेत्राधिकार हो भन्ने, यसले गर्दाखेरि पनि शिक्षामा त्यति धेरै संवेदनशीलता छैन, तीन तहका सरकार बिचको समन्वय छैन भन्ने गुनासाहरू र आरोपहरू पनि सुनिन्छन्, के भन्नुहुन्छ यो विषयमा?
हाम्रो संघीयता कायममा गइसकेपछि स्थानीय सरकार सञ्चालन एन 2074 प्राथमिक तह मात्रै होइन, माध्यमिक तहसम्म नै सम्पूर्ण अधिकार शिक्षामा शिक्षाको सम्पूर्ण अधिकार चाहिँ स्थानीय तहमा हस्तान्तरण भइसकेको अवस्था छ। सङ्घीय शिक्षा ऐन हालसम्म हामी 2028 सालको शिक्षा ऐनमै हामी छौँ। त्यो ऐन परिमार्जन हुने अथवा नयाँ ऐन नभनेसम्म प्रदेश सरकारको साझा अधिकार सूचीका केही कुराहरू मात्रै हामीले चाहिँ विद्यालय शिक्षा कार्यान्वयन गरेको अवस्था छ। नभए हाम्रो संविधानले दिएको अधिकार भनेको उच्च शिक्षा र प्रदेश पुस्तकालय सम्बन्धी कुराहरू मात्र, खेलकुद सम्बन्धी कुराहरू मात्रै छ। विद्यालय शिक्षाको अधिकार हाम्रो एकल अधिकारमा प्रदेश सरकारमा छैन। र तर पनि गत साल 2077 सालमा सङ्घीय सरकारले राष्ट्रिय शिक्षा नीति जारी गरिसकेको अवस्थामा त्यो शिक्षा नीतिले केही अधिकारहरू, ताजा अधिकारका केही अधिकारहरू प्रदेश सरकारमाले पनि सञ्चालन गर्ने भन्ने सन्दर्भमा त्यही नीतिलाई टेकेर हामीले विद्यालय शिक्षा कार्यक्रमहरू पनि हामीले गरिरहेका छौँ। गत प्रदेश सरकार स्थापना भएदेखि नै विद्यालय शिक्षामा प्रदेश सरकारले लगानी गरिरहेको छ। र अर्को कुरा यहाँलाई मैले एउटा नयाँ कुरा भनौँ, लुम्बिनी प्रदेश सरकार हालसालै नयाँ गठन भएको प्रदेश सरकारले शिक्षामा अलिकति संवेदनशील भएको हामीले महसुस गरेका छौँ। गत विगत सालमा सञ्चालन हुने मुख्यमन्त्री ग्रामीण रोजगार कार्यक्रमलाई अहिलेको सरकारले मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमका नाममा सञ्चालन गर्न गइरहेको छ। यसले गर्दा समग्र शिक्षा प्रणालीमा गुणात्मक वृद्धि हामीले अपेक्षा गरेका छौँ।
हजुर, अब हरेक वर्ष व्यवस्था फेरिने कुराहरू, योजना हुने कुराहरू, नीति बन्ने कुराहरू, कार्यक्रमहरू सञ्चालन हुन्छन् भन्ने कुराहरू आश्वासन हुन्छ, तर व्यवस्था पनि फेरिएका छन्। तर हाम्रो शैक्षिक अवस्था चाहिँ यस्तै छ, शैक्षिक क्षेत्रमा लगानी एकदम कमजोर छ, पातलो छ भन्ने गुनासाहरू पनि सुनिन्छन्। यो विषयमा के भन्नुहुन्छ, कसरी लगानी बढाउन सकिन्छ शिक्षामा?
के छ भने मैले विगत लामो समयदेखिको शिक्षामा राज्यले गरेको लगानीको ट्रेन्ड मैले हेरिरहेको छु। गत विगत 67-68 सालमा लगभग 17% हारहारीमा शिक्षामा लगानी भएको थियो भने त्यो 67-68 पछिको क्रमशः शिक्षामा भएको लगानीको चाहिँ प्रतिशत होला, एमाउन्ट बढेको होला, परिमाण चाहिँ बढेको होला, बजेट बढेको होला, तर समग्र राज्यको लगानीबाट शिक्षाको लगानी बिस्तारै घट्दै गएर अहिले हामी 10% हारहारीमा शिक्षामा लगानी, सङ्घीय सरकारको लगानी 10% हारहारीमा छ। हामीले सबै राजनीतिक दलका घोषणा पत्र हेर्ने हो भने शिक्षामा कम्तीमा 20% लगानी गर्नुपर्छ भने हामीले देख्छौँ, तथापि लगानी घट्दो क्रममा छ। सबै लगानी, धेरै सो लगानीहरू पूर्वाधार क्षेत्रमा भएको अवस्थामा शिक्षामा लगानी घट्नु हुँदैन भन्ने पक्षमा हामी छौँ, तथापि लगानी गुणात्मक रूपमा बढ्न सकेको छैन। तर शिक्षामा लगानी नबढेसम्म गुणस्तर हामीले अपेक्षा गर्नु बुद्धिमानी हुने छैन। त्यसैले शिक्षामा चाहे स्थानीय सरकार होस्, चाहे प्रदेश सरकार होस्, प्रदेश सरकारले चाहिँ आफ्ना अधिकारहरू, मेरा अधिकारहरू यो हुन् भन्ने प्रष्ट रूपमा उसले आफ्नो म्यान्डेट पायो भने शिक्षामा लगानी गर्न प्रदेश सरकार चाहिँ सक्छ। तर हामीले त हाम्रो लगानी गर्ने ठाउँ कहाँ हो भन्ने कुरोमा हाम्रा ऐन कानुन चाहिँ अहिले बाधक छन्। हामी एडहक रूपमा, तदर्थ रूपमा शिक्षामा लगानी गरिरहेका छौँ। हामीसँग ऐन कानुन, त्यस्तो ऐन कानुनहरू छैन। त्यसैले बिस्तारै अब प्रदेश सरकारको शिक्षा ऐन बन्ला, सङ्घीय सरकारको शिक्षा ऐन बनिसकेपछि प्रदेश सरकार शिक्षा ऐन बन्ला, त्यसपछि हाम्रा अधिकार क्षेत्रहरू कहाँ कहाँ हुन्, विद्यालय शिक्षामा कुन कुन सेक्टरमा प्रदेश सरकारले हात हाल्ने, अनुप्रदायिक सेक्टरमा कहाँ कहाँ हात हाल्ने भन्ने कुरो स्पष्ट रूपमा सङ्घीय सरकारबाट प्रदेश सरकारका चाहिँ अधिकारहरू किटानी भएपछि प्रदेश सरकारले लगानी गर्न हिचकिचाउँदैन।
हजुर, अब यहाँले भन्नुभयो नि अरू क्षेत्रमा भन्दा शिक्षा क्षेत्रमा लगानी एकदम कम छ भन्नुभयो, अब शिक्षा बिना अरू कुराहरू एकदम अधुरो रहन्छ भन्ने छ, र हामी दिगो विकास लक्ष्यका कुरा पनि गरिरहेका छौँ। 2030 हामीले दिगो विकास लक्ष्य एउटा निर्धारण गरेका छौँ, यो अवस्थामा पुग्छौँ भन्ने हिसाबले। त्यसो भने त यहाँले भनिरहँदाखेरि, यहाँले भने अनुसार त हामी दिगो विकास लक्ष्यको हिसाबले लक्ष्य नम्बर 4 प्राप्त गर्नको लागि त अझ पनि निकै मेहनत गर्नुपर्छ भन्ने देखियो नि।
पक्कै पनि हो म्याडम। कुरो के छ भने दिगो विकास लक्ष्यले दुईवटा कुराहरू राखेको छ। एउटा कुरा गुणात्मक शिक्षा, वास्तवमा पहुँचमा हामी अब लगभग पहुँच सबै बालबालिकालाई विद्यालयको पहुँचको सुनिश्चितता लगभग भइसकेको छ। अब हाम्रो पाठ भनेको SDG 4 दुईवटा कुरा राखेको छ, एउटा चाहिँ गुणात्मक शिक्षा र अर्को जीवन पर्यन्त सिकाइ। गुणात्मक शिक्षाको लागि शिक्षामा लगानी चाहिँ अहिले पनि अपर्याप्त छ। जनशक्ति व्यवस्थापन अझै पनि गुणात्मक शिक्षाको लागि पर्याप्त शिक्षक दरबन्दीको आवश्यकता हुन्छ, भौतिक पूर्वाधारको आवश्यकता हुन्छ। ती कुराहरूमा भौतिक पूर्वाधारमा राज्यले लगानी गरेकै पनि छ, र जनशक्ति व्यवस्थापनको लागि राज्यले लगानी, ठुलो लगानी गर्नुपर्ने हुन्छ। हाम्रो प्रदेशमै हेर्नुहुन्छ भने मैले अघि नै पनि यहाँलाई भनिसकेँ, लगभग 3,900-4,000 शिक्षकको हारहारी माध्यमिक शिक्षक दरबन्दी अभाव छ। त्यो दरबन्दीलाई मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम मार्फत लगभग यो साल हामी 1100 शिक्षकहरू नियुक्ति गरेर दरबन्दी नभएका विद्यालयहरूमा गणित, विज्ञान र अङ्ग्रेजीका शिक्षकहरू लगभग 1100 शिक्षकहरू आपूर्ति गर्ने सोचमा छौँ। हेरौँ यो कति सक्छ।
उहाँ हुनुहुन्थ्यो शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रालयका लुम्बिनी प्रदेशका उपसचिव मनोज गैरे लुम्बिनी प्रदेश सरकारले गरेका प्रयासहरूका विषयमा जानकारी गराउँदै हुनुहुन्थ्यो। यिनै विषय वस्तुमा चर्चा परिचर्चा गर्दा गर्दै मानव अधिकार शिक्षा कार्यक्रमको निर्धारित समय सकिएको छ। अर्को साता यसै समयमा पुनः हाम्रो भेट हुने नै छ। यतिन्जेलसम्मका लागि साथ दिनुभएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद। मानव अधिकार शिक्षा कार्यक्रमका बारेमा राय, सल्लाह, सुझाव र प्रतिक्रिया पठाएर हामीलाई सहयोग गर्नुहुन अनुरोध छ। हामीलाई पत्रचार गर्ने ठेगाना मानव अधिकार शिक्षा रेडियो कार्यक्रम, अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक, लुम्बिनी प्रदेश कार्यालय, नेपालगंज। हामीलाई nepalganj@insec.org.np मा पनि पत्र पठाउन र facebook.com/insecradio मा पनि कमेन्ट लेख्न सक्नुहुन्छ। त्यस्तै रेडियो जागरण 93.6 MHz बुटोलमा पनि पत्र पठाउन सक्नुहुन्छ। आजलाई मानव अधिकार शिक्षा रेडियो कार्यक्रमको निर्धारित समय सकिएको छ। अर्को साता यसै समयमा पुनः हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मका लागि प्राविधिक साथीहरू किशन बराल र सुदीप पहाडी लाई धन्यवाद दिँदै कार्यक्रम सञ्चालक मरिमा बिसीलाई पनि बिदा दिनुहोस्। नमस्कार।